यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। निर्वाचन तयारीका बारेमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल। निर्वाचन तयारी तीव्रताका साथ भइरहेको आयोगद्वारा जानकारी। अमेरिकी विश्वविद्यालय स्ट्यानफोर्डले तयार गरेको विश्वको सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा 31 जना नेपाली समावेश। सिन्धुलीको दुधौली नगरपालिका स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 3 जना गम्भीर घाइते र जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना हुँदा 20 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा आयोगले निर्वाचन तयारी अन्तर्गतका 60% भन्दा बढ़ी काम सम्पन्न भइसकेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले जानकारी गराउनुभयो। आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको जनाउँदै उहाँले मूल्यांकन अनुसार आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन सक्षम रहेको बताउनुभयो। उहाँले आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान 7 देखि साँझ 7 बजेसम्म 2 सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढ़ाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको बताउनुभयो। प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको 3 बुधे पत्रको सम्बोधनमा भएका कामको प्रगतिका बारेमा पनि आयोगले जानकारी गराएको थियो। यस्तै राष्ट्रिय पंजीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताउनुभयो। हालसम्म 1,83,77,000 मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र 2,09,552 मतदाता थपिएको आयोगले जनाएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेद्वारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राख्नुभएको थियो। अवैधानिक रूपमा मधेस प्रदेश सरकार गठन गरेको भन्दै 7 दलले मधेस भवन अगाडि आजदेखि धरना शुरू गरेका छन्। प्रदेश सरकारको प्रशासनिक भवन मधेस भवन अगाडि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत 7 दलले शान्तिपूर्ण धरना कार्यक्रम शुरू गरेका हुन्। हिजो मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गर्ने क्रममा मधेस भवन अगाडि 7 दल र प्रहरीका बीच झडप हुँदा 13 जना नेता तथा कार्यकर्ता घाइते भएका थिए। यसैबीच मुख्यमन्त्री यादव विरूद्ध कृष्ण प्रसाद यादव सहित मधेस प्रदेशका 74 जना सांसदहरूले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनको आज प्रारम्भिक सुनवाई गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधता बारे कारण देखाओ आदेश जारी गर्दै लिखित जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई 15 दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाब माग गर्दै प्रकृति एवं गम्भीरता समेतलाई विचार गरी यही कार्तिक 30 गते दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको छ। यस्तै हिजो मंगलबार सर्वोच्च अदालतले रक्की प्रसाद शाह लगायतका कानून व्यवसायीले दायर गर्नुभएको रिट निवेदनमा दीर्घकालीन रूपमा असर पर्ने नीतिगत निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ। विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा 31 जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन्। नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान नास्टका सचिव रविन्द्र ढकालले दिनुभएको जानकारी अनुसार एसेलेभियर संघको सहकारमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ग्लोबल र्याङ्किङमा 31 जना नेपाली वैज्ञानिकहरू समावेश भएका हुन्। स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको सूची अनुसार त्रिभुवन विश्वविद्यालयका 7 जना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडका 2-2 जना वैज्ञानिकहरू समावेश छन्। सचिव ढकालका अनुसार नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन्। सूचीमा नेपालका वैज्ञानिकहरू समावेश हुनुले अन्तर्राष्ट्रिय स्तरमा नेपालका वैज्ञानिकहरूको क्षमताको उत्कृष्ट मूल्याङ्कन भएको नास्टका सचिव ढकालले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ग्लोबल आईसीटी लिडरशिप फोरम नेपालका लागि उपलब्धिमूलक रहेको बताउनु भएको छ। दक्षिण कोरियाको सियोलमा आज आयोजित 11 ग्लोबल आईसीटी लिडरशिप फोरमलाई सम्बोधन गर्नुहुँदै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफर्मेशनका लागि लिडरशिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गर्नुभयो। संचार मन्त्री खरेलले नेपालले डिजिटल र एआई ट्रान्सफर्मेशन सम्बन्धी नीति बनाएर संरचनागत रूपमा काम अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। विभिन्न सात बुधे सहमति सहित मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ। काठमाण्डुको राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान सात बुधे सहमति सहित नेपाली कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको घोषणा भएको हो। सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण राख्दै बाह्य हस्तक्षेप र दबावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने उल्लेख छ। सहमति पत्रमा नेकपाका संयोजक पुष्प कमल दहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल र अभियानका भीम रावलले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दहाल प्रचण्डले कुनै आग्रह र पूर्वाग्रह बिना पार्टीलाई क्रान्तिकारी र जनताको भरोसा योग बनाइने बताउनुभयो। संयोजक प्रचण्डले जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त र सुशासनको मागलाई सम्बोधन गर्दै महाधिवेशनमा सम्पूर्ण कमिटिमा जेनजी युवाको प्रतिनिधित्व गराउने र बढ़ी भन्दा बढ़ी युवालाई निर्वाचनमा उम्मेद्वार बनाउने बताउनुभयो। यस्तै पार्टीका सह संयोजक माधव कुमार नेपालले राजनीतिप्रति जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड़ दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाँगिएको विकृति र विसंगति सुधार गरेर जानुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सिन्धुलीको दुधौली नगरपालिका 4 लक्ष्मीपुर स्थित मदर भण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। विमानबाट दुधौलीतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परि दुधौली नगरपालिका 11 टाँडी निवासी 34 वर्षीय राजकुमार कुमर र दुधौली नगरपालिका 3 निवासी 25 वर्षीय फूल बाबु धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएका 4 जना मध्ये 3 जनाको अवस्था गम्भीर रहेको र उहाँहरूको अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। नेपालको विपत व्यवस्थापनमा सहकार्य गर्ने विषयमा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र थाइल्याण्डको बैंकक स्थित एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटी बीच छलफल भएको छ। प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट र एआईटीका स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका डीन प्रोफेसर संगम श्रेष्ठ बीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढ़ी लगायत विपदको अध्ययन गर्न सहकारी गर्ने विषयमा छलफल भएको हो। उहाँहरू बीच एआई मोडल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनको विस्तृत क्षति अध्ययन गर्ने बारे पनि छलफल भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। यसै गरी नेपाली विद्यार्थीहरूका लागि उक्त विश्वविद्यालयमा इन्टर्नशिप गराउन साहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित विमानमा सवार सबै 20 जनाको मृत्यु भएको छ। टर्कीको रक्षा मन्त्रालयका अनुसार C-130 हर्कुलस विमान हिजो अजरबैजानको पश्चिमी शहर गान्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै दुर्घटनामा परेको थियो। विमानमा रहेका सबै 20 जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ। जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरे लगत्तै रडार सम्पर्क हराएको जानकारी दिएका थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था BBCले आफ्नो भाषणलाई गलत मनसायले सम्पादन गरेकोले बाध्य भएर BBC विरूद्ध मुद्दा हाल्नुपर्ने अवस्था आएको बताउनु भएको छ। फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले सन् 2021 जनवरी 6 आफ्नो भाषणलाई तोड़मोड गरी प्रसारण गरेर BBCले दर्शकहरूलाई झुक्याएको बताउनुभयो। आर्थिक समाचार।
यस वर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा 5% कमी आउने प्रक्षेपण गरिएको छ। वर्षाका कारण देशभर कृषि तथा पशुपक्षी क्षेत्रमा 3,55,00,000,00,000 रूपियाँको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको विश्लेषण अनुसार धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो। गत वर्ष 59,55,000 मेट्रिक टन धान उत्पादन भएकोमा त्यसको 3% अर्थात करिब 3,00,000 मेट्रिक टन कम धान उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। जलवायु परिवर्तनको प्रभावले बाढ़ी वर्षा भूक्षय लगायत विपदका कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको जोशीले जानकारी दिनुभयो। यसपटक 60,00,000 मेट्रिक टन भन्दा बढ़ी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो। डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको सबैभन्दा बढ़ी बकेउता रहेको जगदम्बा स्टीलले पहिलो किस्ताको रकम तिरेको छ। रकम तिरेसँगै काटिएको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणले जोड़िदिएको छ। 12 पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालीले विगतमा लोड सेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बकेउता रकम बुधबार तिरेको हो। जगदम्बाको 1,60,18,00,000 रूपियाँ बकेउता रहेको छ। बकेउतालाई 28 किस्तामा विभाजन गरी जगदम्बाले 5,72,09,000 रूपियाँ पहिलो किस्ता स्वरूप बुझाएको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। यसअघि विगत 3 कारोबार दिन घटेर मंगलबार मात्र बढ़ेको शेयर बजारको परिसूचक बुधबार भने घटेको हो। बुधबार नेप्से परिसूचक 20.56 अंकले घटेर 2,544.59 बिन्दुमा कायम भएको छ। बुधबार बजारमा 321 कम्पनीहरूका 84,04,616 किता शेयरहरू 3,84,85,86,000 रूपियाँमा किनबेच भएका छन्। गत असार 24 गते चीनको ल्यान्डे खोलामा आएको विनाशकारी बाढ़ीका कारण केरुङ नाकाको मितेरी पुल बगाएपछि त्यस नाका हुँदै हुने माल सामानको ढुवानी 4 महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढ़ीले जनधन सहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाउँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियका अनुसार 2082 असार 24 गते आएको बाढ़ीले केरुङ नाका आसपासका क्षेत्रमा व्यापक क्षति पुर्याएको र त्यसका कारण नेपाल तर्फका 100 ट्रक कन्टेनरहरू बगेका थिए। त्यस्तै झण्डै 300 कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अल्झिएका छन्। ढुवानी अवरुद्ध हुँदा व्यवसायहरू ठूलो आर्थिक संकटमा परेको महासंघले उल्लेख गरेको छ। सल्यान जिल्ला पछिल्लो समय आलु उत्पादक जिल्लाको रूपमा परिचित हुँदै गएको छ। सल्यान जिल्लाले 1 वर्षमा 1,72,24,00,000 बराबरको आलु उत्पादन गरेको छ। गत आर्थिक वर्ष 2081-82 52,351 मेट्रिक टन आलु उत्पादन भएको थियो, जसको मूल्य 1,71,00,000,00 बराबर हुन आउँछ। उत्पादन भएको मध्ये 8,864 मेट्रिक टन आलु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी चिरञ्जीव श्रेष्ठले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमाटाबाट।
नेपालले भारतमा जारी दृष्टिविहीन महिला T20 विश्वकपमा विजयी शुरूआत गरेको छ। नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई 9 विकेटले हरायो। जीतका लागि 88 रनको लक्ष्य पछ्याएको नेपालले 5.2 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर मनकेशी चौधरीले सर्वाधिक अभिजित 61 रन बनाइन्। उनले 22 बलमा 11 चौकाको सहयोगमा 16 रन बनाइन्। यस्तै विनिता पुनले 13 र सुषमा तामाङले अभिजित 4 रन जोर्डिन, यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 87 रन बनाएको थियो। श्रीलंकाको लागि मिहिरानी दुलानजलीले सर्वाधिक 23 रन बनाइन्। बलिङमा नेपालकी कान्ति योगीले 3 विकेट लिइन्। विनिता पुन र लक्ष्मी लामाले एक एक विकेट झारिन्। नेपालकी मनकेशी चौधरी प्लेयर अफ द म्याच भइन्। नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ। विश्वकपमा नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इंग्ल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्। दृष्टिविहीन महिला टी20 विश्वकप पहिलो पटक आयोजना भएको हो। दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल ट्रफी टूर बुधबार काठमाण्डु उपत्यकामा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले विभिन्न शहरमा ट्रफी टूर गर्ने क्रममा बुधबार काठमाण्डुमा सो कार्यक्रमको निरन्तरता दिएको हो। पशुपतिनाथबाट बुधबार बिहान शुरू गरिएको ट्रफी टूर भक्तपुर ललितपुरको पाटन दरबार स्क्वायर हुँदै काठमाण्डु हनुमान ढोका दरबारमा ल्याइएको हो। काठमाण्डु गोर्खा आजका कप्तान करण केसीले ट्रफीलाई हनुमान ढोका दरबार क्षेत्रको परिक्रमा गराएका थिए। साथमा काठमाण्डु गोर्खा आजका खेलाड़ी, समर्थक र शुभेच्छुक सहभागी रहेका थिए। साधारण धातु मेटल प्रयोग गरी बनाइएको ट्रफी रनिङ ट्रफीको रूपमा एनपीएलमा प्रयोग हुनेछ। मंगसिर 1 गतेदेखि 27 गतेसम्म हुने एनपीएलमा जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली एक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रहे, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन तयारीका बारेमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल, निर्वाचन तयारी तीव्रताका साथ भइरहेको आयोगद्वारा जानकारी। अमेरिकी विश्वविद्यालय स्ट्यानफोर्डले तयार गरेको विश्वको सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा 31 जना नेपाली समावेश। सिन्धुलीको दुधौली नगरपालिका स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 3 जना गम्भीर घाइते। र जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना हुँदा 20 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।